हेलो नमस्ते अनि स्वागत छ यहाँहरू सम्पूर्णमा। म बसन्त राणा भाट स्पेनको बार्सिलोनाबाट बोलिरहेको छु। तपाईँ यति बेला www.spainnepal.com मार्फत र www.nepalinepali.com मार्फत हामीलाई प्रत्यक्ष रूपमा संसारभर सुनिरहनु भएको छ। सबैभन्दा पहिले यहाँहरू सम्पूर्णलाई बड़ा दशैं, नेपालीहरूको महान पर्व बड़ा दशैंले तपाईँको मनमा, तपाईँको इच्छामा, तपाईँको आकांक्षामा सोचेको जस्तो, चाहेको जस्तो बड़ा दशैं बनाउन सक्नुहोस्। कतै कतै दशैं मनाइरहँदा विदेशमा हामीले आफ्नो घर परिवारको सम्झना गरेर, आफ्ना अतीतका र बितेका पलहरूलाई सम्झना गरेर दशैंलाई एउटा सम्झनाको रूपमा पनि मनाइरहेका हुन्छौं। तर कहिलेकाहीँ हामीले दशैं मनाइरहँदा तडक भड़कता र अलिकति आफूले भनौन नखेप्ने गरी आफूले जति सक्दो दशैंलाई मनाउन सकिन्छ क्षमता भन्दा पनि बढी माथि उठेर घाँटी हेरेर हाड निल्ने भन्ने एउटा भनाइ छ। त्यो कथनलाई पनि त्यागेर वा कुल्चिएर हामीले ऋणधन गरेर पनि दशैं तडक भड़कको रूपमा मनाइरहेका हुन्छौं। तर यस्तो अवस्थामा हामीले दशैंलाई कसरी सरल रूपमा सभ्य र भव्य रूपमा मनाउन सक्छौ, यो पनि एउटा सोचनीय विषय बन्न सक्छ। जसलाई हामीलाई स्वदेशमा सुन्दै हुनुहुन्छ तपाईँलाई पनि दशैं एउटा संस्कृति जोगाउने पर्वको रूपमा बन्न सकोस्, साधारण रूपमा बनाउनुहोस्, पर्वलाई भव्य र सभ्य बनाउनुहोस्। तर आजभोलि जुन विकृतिको रूपमा, विसङ्गतिको रूपमा भित्रने गर्छन्, जुन हामीले परम्पराहरूको माझमा विभिन्न वितृष्णाका कुराहरू, विकृतिका कुराहरू पनि बेला बेलामा बिताइरहेका हुन्छौँ, तडक भड़कता र त्यो तामझामलाई बिताइरहेका हुन्छौँ। त्यसले कहीँ कतै नेपाली समुदाय, नेपाली संस्कृति र नेपाली पहिचानलाई ठेस पुर्याएको हुन सक्छ। यो कुरामा भने हामी सचेत रहन जरुरी छ। विदेशमा जो जसले हामीलाई सुन्दै हुनुहुन्छ, हामी विशेष त विशेष विशेष समयमा कुराकानी गर्छौं र कुराकानीको यो क्रमलाई आज हामी जोड्दैछौ। र स्पेनमा भर्खरै मात्र नेपाली जनसम्पर्क समिति स्पेनको अधिवेशन, चौथो अधिवेशन सम्पन्न भएको छ र चौथो अधिवेशनबाट एउटा नयाँ नेतृत्व पनि पाएको छ। हुनसक्छ यो नयाँ नेतृत्व सँगसँगै स्पेनमा रहेका यावत समस्याहरू, नेपालीले भोग्नु परेका समस्याहरू, यहाँ रहेर नेपालीले अझै पनि इच्छा आकांक्षा गरेका कुराहरू कुनै एउटा संगठन र कुनै संस्थाको नेतृत्व गर्ने एउटा नयाँ व्यक्तिबाट चुनिसकेपछि सर्वसाधारण र आम समुदायले अपेक्षा गर्नु स्वाभाविक कुरा हो। र ती कुराहरूलाई कसरी सम्बोधन गरिँदैछ त, र विशेष गरी नेपाली जनसम्पर्क समितिको यो नयाँ नेतृत्वबाट पूर्ण रूपमा सांगठनिक रूपमा कस्तो प्रभाव रहन सक्ला, कि कस्ता भनौन कुराहरूलाई तत्काल रूपमा सुधार गर्नुपर्ला र के कस्ता कुराहरूलाई निरन्तरता दिनुपर्ला, विगतका कार्य समितिले गर्दै आएका कुराहरूलाई निरन्तरता दिनुपर्ला, यी पनि जान्न र बुझ्न लायक क्षणहरू हुन सक्छन् र ती वार्तालापहरू पनि जोड्दा सान्दर्भिक हुन सक्छ। र पछिल्लो क्रममा जनसम्पर्क समिति युरोपको नाउँमा, जो युरो कंग्रेसको रूपमा चिनिन्छ, यसको दोस्रो अधिवेशन नोभेम्बरको 19 र 30 तारीकमा बार्सिलोनामै गर्ने भनेर तोकिएको छ। र यसमा वैधानिकताका कुराहरू उठिरहेका छन् र केन्द्रबाट नै यसलाई वैधानिक रूपमा मान्यता दिनुपर्छ भन्ने माग एक पक्षीय रूपमा आएको छ भने केन्द्रले यसलाई स्वीकार गरिरहेको अवस्था छैन। समग्र रूपमा स्पेनको जनसम्पर्क समितिले यसलाई कसरी लिएको छ, फेरि आयोजकको रूपमा भन्नुभन्दा पनि जनसम्पर्क समिति स्पेन यहीँ रहेर यही ठाउँमा युरो कंग्रेसको दोस्रो अधिवेशन हुन गइरहेको परिप्रेक्ष्यमा कसरी मिलाउने र समन्वयकारी भूमिकाको प्रभाव कसरी राख्दैछ, यी यावत जिज्ञासाका विषयहरू हुन सक्छन्। आउनुहोस्, आज हामी स्वागत गर्छौ नेपाली जनसम्पर्क समिति स्पेनको चौथो अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष शालिग्राम डुम्ब्रेलाई स्पेन नेपाल अनलाइन रेडियोको यो प्रत्यक्ष कुराकानीमा हामी स्वागत गर्न चाहन्छौ। डुम्ब्रेजी, तपाईँलाई रेडियो स्पेन नेपालमा स्वागत छ।
धन्यवाद बसन्त भाइ र सम्पूर्ण हामीलाई सुनिरहने श्रोताहरूलाई। सबभन्दा सर्वप्रथम त यो बडा दशैं 2071 पावन अवसरमा म र मेरो संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना, सुस्वार्थ्य, दीर्घायु, समृद्धि छाओस् यो दशैंले त्यस्ता खालका कुनै पनि अप्रिय कुराहरू यो दशैँबाट टुङ्ग्यौन् र नयाँ जोस जाँगर र नयाँ सिर्जनाका साथ दशैं हर्ष उल्लास पूर्ण वातावरणमा मनाउन पाइयोस् र यहाँ वसन्त भाइलाई पनि दशैंको हार्दिक मंगलमय शुभकामना।
हुन्छ, यहाँलाई दशैं सँगसँगै हार्दिक बधाई पनि छ। तपाई जनसम्पर्क समिति स्पेनको नवनिर्वाचित अध्यक्ष हुनुहुन्छ र यो परिवेशमा, यो माहौलमा, यो नेपाली समुदायलाई तपाईँले नजिकबाट निहालिरहेको बेलामा एउटा नेतृत्व तपाईँको काँधमा छ, कस्तो अनुभव भइरहेको छ, कस्तो महसुस गरिरहनु भएको छ?
धन्यवाद बधाईको लागि। र हो, तपाईँले भनेको स्वाभाविकै हो। मैले लगभग आजभन्दा 10-15 वर्ष अगाडि यी भारीहरू सबै नेपालमै बिसाएर अब कुनै पनि बोझ, यस्ता खालका सामाजिक दायित्व लिने खालका बोझ नबोक्ने कि भनेर हिँडेको। अब त्यो लगाइसकेको बानीको कारणले अहिले केही टाइमको उसमा अन्तराल पछाडि पुनः त्यो जिम्मेवारी यहाँ सम्पूर्ण स्पेनवासी, मलाई स्पेसल्ली भन्दा मेरो विचारमा त कुनै संस्थामा एउटा संस्थागत नभएर सम्पूर्ण नेपालीहरू, हामी विदेशमा भइसकेपछि सबै नेपालीहरूको एउटा दायित्व निभाउनु पर्ने भूमिका दिए जस्तो लागिरहेछ। यसको लागि चाहिँ म आफ्नो तर्फबाट पूर्ण रूपमा पहल गर्नेछु र म आउँदा आउँदै जनसम्पर्क समितिमा नेतृत्व पंक्तिमा आउँदा आउँदै मैले एउटा कुरा के उठाएछु भने, जहाँ समस्या त्यहाँ जनसम्पर्क समिति भनेर एउटा मेरो नारा छ, यसलाई चाहिँ म पूर्ण रूपले अगाडि बढाउनेछु।
भनेपछि तपाईँको यो नारा चाहिँ समस्यै समस्याको बीचमा तपाईँ नेतृत्व लिइरहेको छु भन्ने इंकित गरे हो?
होइन, त्यो पनि होइन, समस्या समस्याको बीचमा नेतृत्व होइन, कहीँ समस्या भयो भने त्यहाँ जनसम्पर्क समिति अगाडि पुग्न सकोस्, समाधान गर्न सकोस् भन्ने हो।
हुन्छ, यहाँ रहेका समस्या, तपाईँले गर्नुपर्ने नेतृत्वको भूमिका र जनसम्पर्क समितिको यो नयाँ कार्य समितिले गर्नुपर्ने कुराहरू आफ्नै ठाउँमा आउलान्। र अलिकति तपाईँको अधिवेशन तर फर्कौं, किनकि तपाईँ त्यही अधिवेशनको संघारमा अध्यक्ष बन्नु भएको छ र अलिकति चर्चा बढी भारत भइरहेको थियो नि यो नेतृत्वको लागि। आखिरीमा तपाईँ सहमतिमा अध्यक्ष बन्नुभयो नि, यो चर्चा परिचर्चा र बाहिर आइरहेका कुराहरूलाई तपाईँले कसरी लिनुहुन्छ? विशेष गरी अध्यक्षको दावीमा धेरै व्यक्तिको चाहिँ त्यहाँ दावी रहेको भन्ने कुरा पनि आयो र दावी पनि गर्दै आए, मिडियामा पनि उनीहरू बोलिरहे। यो संघारमा तपाईँ अध्यक्ष बन्नुभयो, फाइनल्ली तपाईँ यसरी सहमतिमा आउनुको पछाडिको राज चाहिँ के छ?
एकदम प्रश्न चाहिँ जटिल सोध्नुभयो होइन। हामी प्रजातान्त्रिक संस्कार भएको पार्टीमा लागिसकेपछि एउटा प्रजातान्त्रिक परिपाटीलाई पनि हामीले अनुसरण गर्नुपर्ने हुन्छ र जो पनि संस्थामा काम गरिसकेका, हामीलाई हिजो म चाहिँ नेपालमा संस्थामा लाग्दा र संस्थामा काम गर्दा म फलानु ठाउँबाट आएको, फलानाको छोरो अथवा फलानु ब्याकग्राउन्ड, यस्तो ब्याकग्राउन्ड भएको भनेर आउने अवसरहरू धेरै हुन्थ्यो। यहाँ चाहिँ कामकै आधारमा आउने भएको हुनाले, जसले काम गरेको छ त्यो मात्रै आउन सक्ने भएको हुनाले हुन सक्छ। र अर्को कुरा के भने, जति पनि साथीहरू हामी सहयात्री हुँ, मैले मेरो प्रतिस्पर्धी अथवा
रोके जस्तो कामको विषयमा कुरा गर्नु भने, जो अध्यक्षको दावी गर्नुभएको थियो अरू सदस्यहरू, जस्तो नामै केटेर भन्नुपर्दा अहिले उपाध्यक्षमा रहनुभएका विष्णु रिजाल, यस्तै गरी अर्का उपाध्यक्ष रूपमा तोकिनु भएका र यो प्रसंगलाई पनि ल्याउला वेदराम कणेल र अन्य केही पदम दवाडी, उहाँहरूले पनि अध्यक्षको दावी गर्नुभएको भन्ने बाहिर आइरहेको थियो। के उहाँहरू नेतृत्वमा आउन नसक्नु भनेको उहाँहरूले तपाईँको जति काम गर्न नसक्ने जस्तो देखेर उहाँ नआउनु भएको हो कि तपाईँ कुन आधारमा चाहिँ सहमति अध्यक्ष भन्नुभयो?
होइन 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 होइन, हामीले एउटा प्रजातान्त्रिक, मैले अघि नै भनिसकेँ, प्रजातान्त्रिक परिपाटी अथवा प्रजातान्त्रिक संस्कार भएको पार्टीको कारणले हामी प्रजातान्त्रिक तरिकाले जान सकिन्छ, जाउँ त्यसरी जाँदा सहमति हिसाबमा जाउँ। विभिन्न ठाउँहरू हुन्छ, आज एउटालाई यो ठाउँमा अवसर हुन्छ भने भोलि अर्कोले अवसर पाउने र हामी सबभन्दा अगाडि हामीसित एकदमै प्रयोगात्मक छ के भने, हामीले दुईटा चुनावै गरेर नेतृत्व गरेका थियौँ। यो चुनावी हिसाबलाई छोडेर एउटा संस्कारलाई लिएर जाउँ र संस्थामा काम गरिरहेको साथीहरूको एउटा उचित मूल्याङ्कनको परिपाटी बनाउँ र त्यो परिपाटीलाई भोलि कोही पनि पाखा पर्दैन भन्ने एउटा हिसाबमा हाम्रो सहमति भयो।
जस्तो सहमतिकै संघारमा सहमति पछि तपाईहरुले जुन कार्यसमिति कार्यसमिति एउटा बनाउनु भयो र निर्वाचन समितिलाई दिनुभयो त्यही सहमतिको निर्वाचन समितिलाई अधिवेशनमा निर्वाचन आयोगले तपाईले खडा गर्नुभएको निर्वाचन आयोगले घोषणा पनि गर्यो र त्यसमा चाहिँ बेदराम कणेल उपाध्यक्ष विष्णु रिजाल उपाध्यक्ष महामन्त्री पदम दवाडी महामन्त्री महासह महामन्त्री प्रकाश भट्टराई र कोषाध्यक्षमा राम सापकोटा चयन भएको भनेर सुनाइयो र उहाँलाई घोषणा पनि गरियो र अधिवेशनमा उपाध्यक्षको रूपमा आफ्नो नाम घोषणा भएपछि कणेलले चाहिँ आफू कार्यसमितिमा नरहने सार्वजनिक रूपमै त्यही बताउनु भयो र कणेलले मैले अध्यक्षको दावी गरेर अन्तिम समयमा छोडेको हुँ आफूलाई वरिष्ठ उपाध्यक्षमा राखिएन मेरो उचित सम्मान भएन म यो कार्यसमितिको संशोधन गरेर वरिष्ठ उपाध्यक्ष बनाएर समितिमा ल्याए पनि म बस्दिन भनेर चाहिँ पत्रकारहरूलाई त उहाँले टिप्पणी दिनुभयो लगभग भनौँ न सहमति त आफ्नै ठाउँमा छ राम्रो तरिकाले गइसक्नु भयो तर सहमतिका बावजुद पनि यो असहमतिलाई तपाईँले कसरी टिप्पणी गर्नुहुन्छ
होइन यसलाई के भने हाम्रो एउटा हरेक कुराको आफ्नो विधान परिधि र सीमा हुन्छ हामी सीमा भन्दा बाहिर गएका छैनौँ त्यही सीमामा लिएर सीमाभित्र रहेर हामी कणेलजीलाई पनि समेटेर लैजान्छौँ र केही कुराहरू अब आन्तरिक कुराले होला अथवा कुनै त्यस्तो उहाँको उत्तेजनाको अथवा त्यस्तो खालको कुरा होला अहिले त्यो पछाडि उहाँले घोषणा गर्नुभयो त्यो हाम स्पेसल्ली पत्रकारसँग मात्रै होइन हामी सबैको अगाडि घोषणा गर्नुभएको थियो हामी चाहिँ त्यसलाई अब सुधारेर हाम्रै संस्थाको साथी हो र हिजो साँच्चै भन्यो भने हाम्रो संस्थामा एकदम खटेर काम गर्ने साथी मध्येमा पर्नुहुन्छ उहाँ पनि उहाँलाई पनि हामी एउटा क्राइटेरिया बनाएर सँगै
एउटा प्रश्न हजुर जस्तो वरिष्ठको कुरा आउँदाखेरि यहाँ विधानमै नभएको भनेर चाहिँ कुरा पनि बाहिर आयो मिडियामा पनि केही कुराहरू गानगुन सुनिए तर यहाँ प्रश्न पनि गरियो डुम्रे वरिष्ठ उपाध्यक्ष हुँदा विधानले साथ दियो कणेल वरिष्ठ हुँदाखेरि विधानले साथ दिएन अथवा विधानमा मिलेन भनेर भन्नेहरूले पनि भन्न थाले है यसमा तपाईँको के छ तपाईँ
होइन मैले अहिले नै तपाईँले अलिकति त्यहाँनिर कुरा घुम्यो कि बुझिएन के भयो मैले अहिले नै भनिसकेको छु हरेक कुराको आफ्नो विधान परिधि र सीमा हुन्छ पहिलोपटक म चाहिँ जनसम्पर्क समितिको एउटा कार्यकालको उपाध्यक्ष अर्को कार्यकाल पुनः सहमति प्रणालीमा जानुपर्छ हामी निर्वाचनमा जानुहुन्न भनेर संस्थालाई एउटा सहमति प्रणालीमा लैजाने क्रममा पुनः म उपाध्यक्षमा बस्नु पर्यो र त्यति बेलाको कार्य समितिले विधान संशोधन गरेर हाम्रो विधानमा थिएन जनसम्पर्क समितिको स्पेनको विधानमा थिएन तिनवटा अध्यक्ष हुने वरिष्ठ हुने थिएन त्यति बेलाको कार्य समितिले विधान संशोधन गरेर वरिष्ठ ल्यायो त्यस पछाडि म आफै विधान संशोधन समितिको संयोजक पनि हुँ र फेरि हामीले छलफलमा ल्याउँ र हाम्रो पोहोर साल यहाँ साधारण सभा भएको थियो त्यो साधारण सभामा अब आउने कार्यकालदेखि तिनवटा उपाध्यक्ष नहुने र वरिष्ठ नहुने अथवा त्यस्तो क्राइटेरिया त्यस्तो परिस्थितिको सिर्जना नभए वरिष्ठको आवश्यकता नहुने भनेर हामीले ऊ गरियो वरिष्ठ मात्रै नलेख्या हो अहिलेको हिसाबमा पनि कणेलजी वरिष्ठै हो किन वरिष्ठ हो भने काम गरेको हिसाबमा जो विष्णुजी दोस्रो उपाध्यक्ष हुनुहुन्छ उहाँ चाहिँ हाम्रो सल्लाहकार हो जनसम्पर्क समितिको म बेदरामजी अहिले जो उपाध्यक्षमा प्रस्तावित हुनुभएको छ उहाँ जसले स्वीकार गर्नुभएको छैन उहाँ चाहिँ हाम्रो महामन्त्री हो पुरानो कार्यकालको महामन्त्री हो कामको हिसाबमा उहाँ अटोमेटिकली माथि पर्नुहुन्छ
तपाईँले एकतर्फबाट घोषणा गर्नुभएको छ अर्कोतर्फबाट भनौँ न समितिको उपाध्यक्ष कणेलले स्वीकार्नु भएको छैन अब बाहिरबाट हामीले भन्दा कणेल चाहिँ जनसम्पर्क समितिको को हुनुहुन्छ अहिले
अहिले आधिकारिक रूपमा हामी मिटिङ बसेर उहाँसँग छलफल एकचोटि हामी अब मेरो अध्यक्षतामा मिटिङ बसेर एकचोटि उहाँसँग छलफल नगरिकन उहाँ यो हुनुहुन्छ भनेर मैले भन्न मिल्दैन अहिले
जस्तो सम्भावनाको हिसाबबाट हेर्ने हो भने तपाईँको यो कार्य समितिमा उहाँ आउने सम्भावनालाई कतिको तपाईँले लिनुभयो
एकदम इजी उहाँ आउनुहुन्छ मसित काम गर्नुपर्छ उहाँले हिजो मेरो एग्रिमेन्ट उहाँको मेरो एग्रिमेन्ट सँगै काम गर्ने भए हो हामी दुईजना यहाँ विभिन्न बने समितिहरू बने निर्वाचन समिति यो जसलाई मिलाउने यो समन्वय गराउने समितिहरू भनेको थिए. हाम्रो समिति सहमति भनेको हाम्रो उहाँ समितिकै समितिको सहमति होइन.
जस्तै तपाईँलाई सिधा सिधा प्रश्नको आन्सर दिँदा अलिकति जटिल होला, तर सोध्नै पर्ने कुरा के छ भने उहाँले मिडियामा म वरिष्ठ भए भनेर सहमति भयो भनेर चाहिँ समाचार पनि दिनुभयो तत्कालीन रूपमा महामन्त्री हुँदा. वरिष्ठमा उहाँलाई सहमति भएको हो कि
होइन? होइन, सहमतिमा एउटा के भने अब त्यहाँ साथीहरू अरू पनि हुनुहुन्छ, म मात्रै थिइनँ, इभन कर्णेलजी म र अरू साथीहरूको बिचमा हामीले चाहिँ त्यो त्यति बेलाको सहमतिमा म आफैले भनेको छु भेदरामजी अध्यक्ष म हो र अरू सबै जिम्मा तपाईँको हो भनेर, र त्यो शब्द मात्रै वरिष्ठ लेखिन्न, मैले अहिले नै तपाईँलाई भनिसकेँ कामको हिसाबमा सबै कुरामा उहाँ वरिष्ठ हो, शब्द नलेखेका हो. र त्यहाँ दिँदाखेरि त्यो मिडियामा कसरी आयो किन आयो भनेर पछि बिचमा कुरा पनि भएको थियो. निर्वाचन समितिले समन्वय समितिले सबैले वेदराम कर्णेल पहिलो उपाध्यक्ष भनेर लेखेर दिएको थियो.
हुन्छ, यो कुरालाई अब बढी जोड्न सान्दर्भिक हुँदैन होला किनकि कार्य समिति विस्तार भइसकेको छ, तर पनि यी कुराहरूलाई तपाईँसँगको यो बहसमा छुटायौं भने पनि विगतमा कस्तो कस्तो अवस्थाबाट पनि सहमति हुन सक्ने रहेछ भनेर आगामी दिनलाई पनि पाठ हुन सक्छ र सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ. र यहाँ यसरी अन्तिम समयमा यसरी आएर बस सहमति भयो, कार्य समितिमा यसरी बस्नु भएन, यावत जिज्ञासाहरू मेट्न सक्छन्, यसैले हामीले यो सान्दर्भिकता कोट्यायौं. अब तपाईँको जिम्मेवारीको कुरा आउँछ, तपाईँ अध्यक्ष भइसक्नु भएको छ र तपाईँले भनौँ न आफ्नो प्रतिबद्धता पत्र पनि लगभग घोषणा सभामा पनि सुनाउनु भएको थियो, आफूले गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभएको छ. सशक्ति रूपमा यहाँ दोहोऱ्याउँदाखेरि अहिले स्पेनमा जनसम्पर्क समितिले गर्न सक्ने कार्यहरू के हुन सक्छन् र यहाँको सर्वसाधारणलाई कस्तो कस्तो कुराहरूको सम्बोधन गर्न जरुरी छ जस्तो लाग्छ?
मैले अघि नै एउटा कुरा के भने, नयाँ खालका त्यस्ता खालका कुनै समस्या सिर्जना भयो भने मैले तपाईँलाई पहिल्यै भनिसकेको छु मेरो नारै जहाँ समस्या त्यहाँ जनसम्पर्क समिति, एउटा त्यो च्याप्टर क्लोज भइसक्यो. अर्को कुरालाई मैले आज हाम्रो मिटिङ हुँदैछ, अब म मिटिङमा जानलाई हतुरीमा छु, अब हाम्रो आज मिटिङ हुँदैछ, मैले सबभन्दा अहिले स्पेनमा एउटा जटिल समस्याको रूपमा देखिएको भनेको हाम्रो चाहिँ यो नेपालीहरूलाई पासपोर्टको फर्म भर्ने, वारेसनामाहरू बनाउने, पासपोर्टको फर्म भर्दाखेरि कतिपय हामी हाम्रा वेबसाइटले दूतावासको वेबसाइटले दिएका फर्महरू हुन्, तर हामी कतिपय मान्छेले भर्दा त्यो हुबहु नभरिएर नमिलेका हुन्छन्. म आजैको मिटिङदेखि यहाँहरूलाई एउटा प्रतिबद्धता अर्को के गराउन चाहन्छु भने, यो हप्ताभित्र अथवा अर्को मिटिङसम्म एउटा समिति खडा गरेर तुरन्त अफिस राखेर रा, सबै आवश्यक पर्ने फोटोकपी स्क्यानर अथवा कम्प्युटरहरू के चाहिने हुन् ती राखेर रा, कुनै पनि नेपालीहरूलाई यो पासपोर्ट
भनेपछि जनसम्पर्क समितिले तत्काल एउटा अफिसको स्थापना गर्दैछ.
यो एक महिनाभित्र हामी कार्यक्रममै काममै सुरु गरिदिँदै
भनेपछि त तपाईँ त एनआरएनले पनि अझै अफिस राख्न नसकिरहेको परिप्रेक्ष्यमा अफिस राखेर लगभग एनआरएनले उठाउनु पर्ने कुराहरूलाई चाहिँ तपाईँहरूले उठाउँदै हुनुहुन्छ.
अब त्यो कसरी लिँदा हुन्छ, तर मैले अलिकति ममा फरक के भने, मैले सक्ने मात्रै गर्न सक्ने मात्रै बोल्छु.
जस्तो अफिसको कुरा गर्दाखेरि तपाईँहरू अफिस चाहिँ आफ्नो घरमा कुनै एउटा कोठा निर्धारित गरेर राख्दै हुनुहुन्छ कि अफिसकै लागि भनेर भाडै तिरेर चाहिँ खडा गर्दै हुनुहुन्छ?
होइन, सम्भावना हामी एउटा लोकललाई कुरा चलिरहेछ, हेरौँ अब भयो भने त्यो लोकलबाटै सुरु गरिदिन्छौँ, भएन भने कुनै एउटा व्यवस्थित कोठामा घरमा होइन अथवा कुनै एउटा रेस्टुरेन्ट बारको व्यवस्थित कोठाभित्र हामी एउटा दुई चारवटा कुर्सी एक दुईवटा टेबल राखेर त्यहीँबाट सुरु गरिदिन्छौँ.
अनि त्यो अफिसमा बस्नको लागि अथवा त्यो समयमा एउटा कर्मचारीको व्यवस्था अथवा भनौँ न भोलिन्टियरको व्यवस्था फेरि कसरी गर्ने त?
कर्मचारी भोलिन्टियर भन्दा पनि म आफै खर्चु, मेरो हाम्रो उपाध्यक्षजी महामन्त्रीहरू हाम्रै कार्य समिति खर्चौँ हामी पहिला.
जस्तो मैले भन्न चाहेको, यदि मलाई पासपोर्टको फर्म भर्न जरुरी भयो, म भोलि फर्म भर्नलाई त्यहाँ जाँदैछु भने तपाईँहरूले सम्पर्क गरेर जानुपर्ने हो,
सम्पर्क गरेर,
किनकि जति बेला गए पनि त खुल्ने अवस्था चाहिँ रहँदैन भन्न खोजे.
लगभग हामीले इन्फर्मेसन पाऊँ भने रहन्छ, हामी जति बेला पनि रेडी हुन्छौँ, हामीले समयमा खबर पाउनु पर्यो. त्यसलाई
अब एक महिनाभित्र स्पेनमा रहेका नेपालीहरू जसलाई पासपोर्टको फर्म भर्न आउँदैन वा पासपोर्टको फर्म कसरी डाउनलोड गरेर प्रिन्ट गरेर भर्ने भन्ने समस्या छ, यावत फोटोदेखि लिएर त्यहाँ फर्ममा राख्नुपर्ने विविध कुराहरूको भनौँ न अभिलेख राख्न पनि नेपाली जनसम्पर्क समितिले अफिस नै खडा गरेर निशुल्क रूपमा सघाउँछ।
हामी त्यो चाहिँ आजको अब मिटिङबाट हामी एउटा टुङ्गोमा लगेर हामी यो सबभन्दा अगाडि यसलाई गरेर जोड दिएर कोही आएर ठिक छ एउटा कुरा त के भने अहिले तपाईँले एउटा प्रसङ्ग जोडिहाल्नुभयो निशुल्क भनेर हामी ट्राई गर्छौँ हामी आफूले संस्थाले अथवा हामी व्यक्तिहरूले कतिसम्म गर्न सकिन्छ भनेर किनभने हामी केही गरौँला त्यहाँ सहयोग रसिद राखौँला अथवा के स्पेसल्ली नसक्नेको अवस्थामा हामी निशुल्क गर्छौँ।
एउटा त रह्यो यो जुन हामीलाई पासपोर्टको समस्या छ एमआरपी पासपोर्ट
एउटा जटिल समस्या यो
जटिल समस्या छ। दोस्रो यहाँ भरेर त पठाउँला समस्या के रहन्छ भने कतिपय भरेका फारमहरू पेरिसमै पेन्डिङ हुन्छन्। हुन त यी सबै कुराहरूलाई सम्बोधन गर्नको लागि एउटा राजदूतावास नै हामीले माग गरिरहेको बेलामा एउटा संगठनको नेतृत्व गर्ने व्यक्तिलाई सबै समस्याहरू ल्याएर थुपार्नु अथवा सरकारले गर्नुपर्ने राजदूतावासले गर्नुपर्ने कामहरू तपाईँले गर्नुपर्छ भनेर इङ्कित गर्न खोजिएको त होइन, तैपनि आफ्नो तहबाट प्रयासको स्वरूपमा कस्तो गर्न सकिन्छ यो जवाफको रूपमा म तपाईँसँग जान्न चाहन्छु। र धेरैको समस्या के रहन्छ भने तपाईँले पासपोर्ट एप्लाई गर्दाखेरि भनौँ न पेरिसमै रोकिने वा बनेर आए पनि भनौँ फर्म बिग्रिएको भए पनिदेखि लिएर अब समस्याहरू चाहिँ त्यति जानकारी नपाइने र टेलिफोन गर्दाखेरि पनि अथवा इमेल गर्दा पनि त्यसको समयमा जवाफ नपाइने र समयमा फोन रिसिभ नहुने र जुन समयमा हुनुपर्ने त्यो समयमा भएन भन्ने ठुलो गुनासो नै छ, धेरै जनमानसको गुनासो नै छ, पहिलेभन्दा केही कम भएको भन्ने त सुनिन्छ तर पनि त्यो एउटा समस्याको रूपमा जटिल रूपमै हामीले त्यो पाउँछौ। यसलाई तपाईँले कसरी हेर्नु भएको छ र तपाईँको संगठनले यसमा के गर्न सक्छ कस्तो किसिमको पहल गर्न सक्छ?
यसलाई पनि हामीले एउटा क्राइटेरिया बनाएको छौँ र पहिला पनि हामीले के अरे म भन्दा अघिल्लो हाम्रो निवर्तमान अध्यक्षज्यू चिन्तामणि सापकोटाजी यहाँको सात आठवटा संगठनको एउटा समन्वय ग्रुप बनाएर कसरी काम गर्न सकिन्छ भनेर गर्नुभएको थियो। हामी सबै लाग्छौँ हामी म अरू अहिले म स्पेसल म आइसकेपछि पनि सम्पूर्ण यहाँ बार्सिलोना स्थित राजनैतिक क्षेत्रीय सामाजिक अब जस्तै हाम्रो एनआरएनसँग सबैसँग हामी यो सहकार्य गरेर एउटा टोली अथवा कसरी अब ल हामी बिसवटा पासपोर्टको फर्म भरेर अथवा बिसवटा पासपोर्टलाई यहाँबाट पेरिस पठाइयो त्यसको फलो गर्नलाई कुन समयमा कसरी फलो गर्ने भनेर हामी एउटा रुटिङ बनाउँछौँ र हामी सबै जहाँसम्म मलाई लाग्छ आशा छ सबै संगठनहरूसँग हामी सहकार्य गर्न सफल हुन्छौँ र उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ।
थोरै यो समन्वय संयोजक र समन्वय समितिमा केहीले राखिआएको जिज्ञासा पनि छ र पछिल्लो क्रममा विशेष गरी जनसम्पर्क समितिको चौथो अधिवेशनबाट नयाँ नेतृत्व आइसकेपछि तत्कालीन रूपमा जनसम्पर्क समितिको तेस्रो अधिवेशनबाट नेतृत्व गरिरहनुभएका निवर्तमान अध्यक्ष चिन्ताबडी सापकोटा समन्वय समितिमा हुनुहुन्थ्यो। अब तपाईँ नयाँ नेतृत्वमा आइसकेपछि त्यो समितिमा तपाईँको भूमिका हुन्छ कि निवर्तमान अध्यक्षको भूमिका हुन्छ?
त्यसलाई अहिले ठ्याक्कै नभनिहालौँ किनभने अब त्यो एउटा अवधारणा अनुसार बनेको समिति हो
किनकि सरस्वती हेर्दाखेरि हरेक संगठनको प्रतिनिधित्व गरेर हरेक संगठनबाट अहिलेसम्म भनौँ न संगठनको नेतृत्व गर्ने संघ संस्थाको त एउटा समन्वय समिति हो तर जसले भनौँ न संगठनबाट आफ्नो काम गरेर अर्कोलाई नयाँ हस्तान्तरण गरिसकेपछि पनि उसको भूमिका के रहन्छ भन्ने जिज्ञासा रहन सक्छ नि तपाईँ?
होइन होइन बिल्कुल तपाईँको कुरा एकदमै तपाईँको प्रश्न एकदमै सही हो के भने अब मैले अहिले भनिहालेँ नि हामी सहकार्य म आज बल्ल अब म अध्यक्ष निर्वाचित भइसकेपछि आज पहिलो मिटिङ छ हाम्रो होइन म बसेकै छैन र अरू मिटिङ हाम्रो भइसकेका छैन र अरू संस्थाहरूसँग पनि हामी आधिकारिक रूपमा बसिया छैन। अब बसेर कसरी सोल्युसन गर्न सकिन्छ त यदि कामै गर्ने हो भने पुरानो साथीहरू समेटिँदा पनि केही फरक पर्दैन संस्थाका प्रमुखै हुनुपर्छ भन्ने हुँदैन कामको लागि काम गर्नको लागि तर काममा
संगठनबाट छलफल भएर त्यसलाई चाहिँ भन्नु अनुमोदन चाहिँ गर्नुपर्छ भन्ने लाग्छ।
अनुमोदन हामी गर्छौँ हामी अब बस्छौँ मिटिङ बस्छौँ मिटिङ बसेर यस विषयमा छलफल उठाउँछौँ र हिजोको कालले अब जनसम्पर्क समितिको अध्यक्ष यो पदमा जाने भनेर भएका कतिपय ऊहरू छन् तिनीहरूलाई हामी छलफलमा उठाएर गर्छौँ यसलाई केही सहकार्य हाम्रो भइरहन्छ, निरन्तरता पुरानो भन्दा राम्रो हुन सक्छ, त्यसमा कमी आउन म दिन्न।
डुम्रेजी, अलिकति यो सान्दर्भिक होला वा नहोला, तैपनि तपाईँहरूको संगठनमा सर्वसम्मत गर्ने क्रममा फलानुलाई एनआरएन अध्यक्ष बनाउने, फलानु आइसिसीमा जाने वा फलानुले संगठन लिने भनेर चाहिँ अग्रिम रूपमै सहमति हुन्छ अरे हो?
खै मलाई त थाहा छैन, म लगभग जनसम्पर्क समितिका हरेक कार्यकालको कार्य समितिमा एउटा निर्णायक भूमिकामा रहिरहेछु। कतिपय कुरा आफ्नो पकेटमा अथवा आफ्नो संगठनमा नेतृत्व ल्याउनलाई अलिअलि हामी होडबाजी गर्छौँ, हामी चलखेल गर्छौँ, तर के भने ठ्याक्कै त यो होस् भनेर टिका लाएर पहिले बसेको अवस्था होइन, कामको आधारमा दिने हो हामीले।
अलिअलि इङ्कित चाहिँ हुन्छ?
हुँदैन हुँदैन हुँदैन, हामीसित प्रशस्त साथीहरू काम गरेको हुनुहुन्छ, जसलाई अनुकूल मिल्छ उसलाई हामी अगाडि बढाउँछौँ। जस्तै अहिले मैले हाम्रो सहमति हुने बेलामा मैले बेदरामजीलाई भने, बेदरामजी अहिलेको अवस्था म अलि खुकुलो छु, म टाइट छैन, म जान्छु, अर्को अवस्था तपाईँले खुकुलो बनाउने अवस्थामा तपाईँ जानु होला भनेर हाम्रो यस्तो खालको सहमति हुन्छ। र
तेस्रो अधिवेशन हुँदा तपाईँलाई चौथो अधिवेशनमा अध्यक्ष बनाउने लगभग लगभग इङ्कित भएको हो?
लगभग लगभग होइन, त्यो पक्कै हो नि, त्यो कुरा त किन नहुने, त्यो त पक्कै हो नि, मैले अहिले भनिहालेँ नि, काम गर्ने एउटा काम गर्ने ग्रुप छ, काम गर्ने ग्रुप भित्र त कामको विभाजन त अलिअलि हुनु पर्यो नि त।
अब फेरि यसमा एउटा प्रश्न आउन सक्छ, जस्तो यो एनआरएनको अध्यक्ष कसलाई बन्ने नबन्ने भन्ने निर्णय जनसम्पर्क समितिले मात्र गर्ने त रहेन नै, यहीँ रहेका संघ संस्थाहरूको एउटा समझदारीमा समन्वयमा अहिलेसम्म हुँदै आइरहेको छ। तैपनि अबको एनआरएनको अध्यक्षको लागि तपाईँको जनसम्पर्क समितिबाट इङ्कित गर्दाखेरि भनौ न, बाहिर भन्न मिल्छ भनेदेखि कसरी इङ्कित गर्नुहुन्छ, को बन्दै हुनुहुन्छ जस्तो लाग्छ?
होइन होइन, तपाईँले यहाँनिर अलिकति यो कुरा केही बुझ्नमा बाँकी रह्यो कि के रह्यो, हामीले के गरे हो भने जति पनि
मात्र ग्रिन सिङ्गल मात्र
होइन, हामीले के गरे हो भने जति पनि काम गर्ने साथीहरू हुनुहुन्छ, काम गर्ने अवसर पाउनुपर्छ, र तपाईँ हामी संगठनसित अरू संगठनहरूसित पनि हामी बार्गेनिङ गर्दा फलानु मान्छेलाई दे भनेर गर्दैनौँ। हामीसित तीनजना, जनसम्पर्कमा चारजना मान्छे छ काम गर्ने, हेरियो यो मान्छे हो एनआरएनको अध्यक्ष सम्हाल्न सक्ने खालको, यिनीहरूमा तपाईँहरूका मान्छे को को ल्याउनुहोस्, यी मान्छे तौलौँ यहीँ दाँझौँ र कुन मान्छे बेटर हुन्छ भनेर पठाउने, हाम्रो सहमति त्यसरी हो, हामीले पहिले टिका लाएर नामको सहमति गर्दै
पत्रकारले खोतल्न चाहेको कुरा हो, तपाईँ यसमा चनाखो भएर कुरा मोडिहाल्नु भयो।
होइन होइन होइन,
अब अर्को प्रसङ्गतर्फ जाउँ, विशेष गरी कार्य समितिमा एउटा राम्रो नेतृत्वले अथवा गर्न चाहेका कुराहरू चाहिँ सम्पन्न गर्नको लागि कार्य समितिमा भएका सदस्यहरूले र कार्य समितिमा रहेका सबै जति पनि छन् तिनले राम्रो तहहरूबाट काम गरिदियो भने अवश्य पनि नेतृत्वले पनि सफल पाउँछ। तपाईँको यो कार्य समितिबाट कस्तो अपेक्षा गर्नुभएको छ, कस्तो कस्तो साथीहरूलाई ल्याउनु भएको छ?
एकदम राम्रो, एकदम संगठन बुझेको र सामाजिक रूपमा बाहिर फिल्डमा निस्कँदा पनि यो फलानु मान्छे यो आउँदैछ अथवा योसँग कुनै समस्याको समाधान हुँदैन, योसँग टाइम दिनु बेकार छ नभन्ने खालको साथीहरू सबै एकदम छाँटिएर आउनुभएको छ। उमेरले केही साथीहरू उमेरले काँचो भए पनि उहाँहरू व्यावहारिक रूपमा एकदमै परिपक्व साथीहरू आउनुभएको छ। अहिले चाहिँ हामीले अलिकति नयाँ किसिमबाट लैजान सकिने आशा लिएको छु मैले, र म आफै पनि बढी कोसिस गर्छु यस्ता कुराहरूलाई।
जस्तो कामको हिसाबबाट गर्नुपर्ने कुराहरू त जस्तो तपाईँले अघि नै भनिसक्नुभयो, तत्कालीन रूपमा करिब एक महिनाभित्रमा नै यहाँको हुने समस्याहरू, पासपोर्टकोदेखि लिएर फर्म फिलअपदेखि लिएर अन्य यावत कुराहरूमा हामीले अफिस खडा गर्ने प्रयास गर्छौँ, र त्यहाँबाट पनि एउटा सहयोगको लागि, नेपालीहरूको हितको लागि जनसम्पर्क समिति आउँछ भन्ने कुरा आयो। यो अलावा अन्य के समस्याहरू तपाईँ देख्नुहुन्छ?
मैले यहीँ एउटा अब तपाईँ आफूले देखिया भए पनि भनिदिनुहोस् भन्न खोजिरहेको थिएँ, तपाईँले निकालिहाल्नुभयो कुरा। मैले तत्काल मैले अध्ययन गर्दा यो पासपोर्ट सम्बन्धी र यो जुन मारमा हामी बार्सिलोना अथवा स्पेनवासी परेका छौँ, यो सबभन्दा ठुलो मार देखेको, त्यस्तो अर्को छ भने भन्नुहोस्, हामी त्यसलाई पनि पहल गरिहाल्छौँ। मैले अर्को त्यस्तो भयो भने मैले अझ दोस्रोमा दिनुपर्ने प्राथमिकता भनेको, जस्तै म धेरै ठाउँमा जान्छु, धेरै परिवारहरूसित मेरो सम्बन्ध छ, परिवारमा गयो जाँदाखेरि कोही यहीँ जन्मेर हुर्किएका बच्चाहरू छन्, कोही नेपालबाट सानो दुधे बालक अथवा काखको बालक भएर आएका, यहाँ आइसकेपछि अहिले उनीहरूले नमस्ते भन्दा पनि लगभग स्पेनिस प्रनाउन्सिएसनमा भन्ने खालका भइसकेका छन्। उनीहरूको लागि मैले दोस्रो प्राथमिकता भनेको
नेपाली भाषाको प्रमोशन,
नेपाली भाषा अथवा अलिकति हाम्रो संस्कार, भोलि मेरो छोराले खुट्टामा ढोग्न लाज नमान्नुहोस् घरमा हाम्रो संस्कृतिभित्र यस्ता खालका संस्कार अलिकति निम्त्याउनु पर्छ कि भनेर म दोस्रो तेस्रोमा त्यसलाई हालेको छु।
र प्रसङ्गवश आउन सक्छ, तपाईँको यो 10 वर्ष लगभग पुरा गरिसक्नु भयो होला बसाई स्पेनमा कि बढी भयो?
अलिकति बढी भयो
लगभग। र अहिलेसम्म स्पेनमा तपाईँ 2014 सालको यो समयसम्म बसिरहँदाखेरि लगभग कति जति जनसङ्ख्या छन्, कति जति नेपाली समुदाय छन् जस्तो लाग्छ तपाईँलाई?
एक्ज्याक्टली हामीसित हामी 10 या छौँ, हाम्रो संस्थाले जनसम्पर्क समिति अथवा एनआरएन सबैले हामी ट्राई गरिरहेको छौँ डाटा कलेक्सन गर्ने भनेर, एक्ज्याक्टली हामीसित छैन। म अस्ति पनि तपाईँको
लगभग हामी अनुमानमै चल्नुपर्छ,
अनुमान अहिलेसम्म अनुमानमै चल्नुपर्ने अवस्था,
तर यो दुर्भाग्य हो नि,
यो दुर्भाग्य हो। किनभने एक्ज्याक्टली किन हुँदो रहन्छ भने म तपाईँलाई अलिकति क्लियर पनि गरिदिन्छु। म चाहिँ यो लास्ट विक हाम्रो चारवटा यहाँको नगरपालिकाहरू, अजन्तमेन्तो भन्छ यहाँको भाषामा, यहाँका नगरपालिकाहरूमा त्यो जहाँ यहाँ रजिस्टर भएको व्यक्तिहरूको डाटा कलेक्सन हुने ठाउँहरूमा मैले सम्पर्क गरेका थिएँ। अब तपाईँको हस्पिटालेट भन्ने एउटा नगरपालिकामा हामी अहिले पनि 200-400 मान्छे नेपाली, 400 भन्दा बढी होला बसेका नेपालीहरू, जहाँ अब घर परिवारै भएर बसेका मान्छेहरू धेरै जो छन् त्यहाँ जाँदाखेरि 37-38 अथवा 120 को यस्तो हिसाबमा लिस्ट आउँछ कि, तिनीहरूले पनि एक्ज्याक्ट दिन सकेका छैन। र हामी मैले आफैले स्पेसल्ली हाम्रो कन्सुलेट लुइसलाई तँसँग यहाँ इन्ट्री भएको नेपालीहरूको डाटा कति छ त तपाईँसँग कन्सुलेटज्यू भनेर पनि सोधिया थिएँ, उहाँले पनि म मेलमा पठाइदिन्छु भन्नुभएको थियो, त्यस्तो आधिकारिक आएको छैन। र हाम्रो अनुमानमा अहिले चाहिँ हामी 6,000 भन्दा माथिको हाराहारीमा छौँ।
हामीले यसरी अन्तर्वार्ता देखिरहँदा अनुमानकै भरमा बोलिरहनु पर्ने अवस्था छ, यसलाई तपाईँ समस्याको रूपमा लिनुहुन्छ कि उत्तरदायित्वको रूपमा लिनुहुन्छ कि अथवा चासोको रूपमा लिनुहुन्छ कि या गर्नुपर्ने कामको हिसाबमा?
होइन, मैले फुल्ली ड्युटीको रूपमा लिएर मैले
गर्नुभएको प्रतिबद्धता पत्रमा त यो कुरा चाहिँ यहाँ उल्लेख गरे जस्तो पाइएन नि।
होइन नि, मैले तपाईँलाई अहिले भनेन, एउटा कुरा त मैले हामीले एउटा त्यो आवासै त्यस्तो खालको ल्याएको छौँ, जहाँ समस्या त्यहाँ जनसम्पर्क समिति भनेर ल्याएको छौँ। र जुन पनि कुराहरू मैले कति 8-9 च्याप्टर एउटा पोइन्टहरू बनाएको थिएँ, त्यो पोइन्टमा यो चाहिँ हाम्रो समस्या, हामीले चाहिँ एउटा समिति बनाएर
दोस्रो तेस्रोमै आउनुपर्ने जस्तो लाग्छ।
होइन, यो हामीले समिति बनाएर दिएका छौँ, हामीले एनआरएनले गर्ने भनेर हामीले दिएका छौँ, त्यो भएर हो। नत्र त अब यसलाई त म त्यही पनि मैले तपाईँलाई अहिले भनिसकेँ, म 4 नगरपालिकामा हिँडेँ।
जस्तो तत्कालीन रूपमा फ्रान्स स्थित नेपालका राजदूत, महामहिम राजदूत कृष्णमोहन श्रेष्ठ हुँदाखेरि र उहाँसँग मैले अन्तर्वार्ता गर्दाखेरि पनि उहाँले खुल्ला रूपमा सार्वजनिक रूपमै रेडियोमा आह्वान के गर्नु भएको थियो भने, तपाईँको भनौँ न विदेश आइसकेपछि आफ्नो सम्पर्क भनेको दूतावासमा हुनुपर्छ, स्पेनलाई पेरिसले हेर्छ, र कसैले पनि अहिलेसम्म हामी आयौं भनेर चाहिँ जानकारी पनि गर्दैन, फर्महरू गर्यो भने पनि फिलअप गर्दैन। उहाँले सार्वजनिक रूपमै के अपिल गर्नुभएको थियो तत्कालीन रूपमा भने पनि, तपाईँ आउनुहोस्, तपाईँ खडा गर्नुहोस्, राजदूतावास तयार छ भन्ने कुरा थियो। र यो बेलासम्म न अहिलेसम्म एनआरएनले, न त यहाँका संघ संस्थाहरूले, न त संगठनहरूले एउटा प्रसङ्ग चल्यो भनेदेखि गर्ने भन्ने, तर यसलाई शुरूआती रूपमा चाहिँ गर्न नसक्ने अथवा तथ्याङ्कको रूपमै गर्छु नै भनेर चाहिँ लाग्न अगाडि हिचकिच चाहने, यसको लागि तपाईँ के भन्नुहुन्छ? तपाईँको संगठनले यसमा के पहल गर्छ, अथवा एनआरएनसँग समन्वय गर्छ कि, अथवा एनआरएनलाई झकझकाउँछ कि, वा दूतावासलाई झकझकाउँछ?
होइन, यसलाई त अब भएन भने हाम्रो संगठनमा, हाम्रो संस्थामा त यसलाई पहिल्यै एउटा समिति बनाएर जिम्मा लाग्थ्यो, त्यो चाहिँ अब प्राविधिक कारणले हुन सकेन, किनभने त्यो जुन समितिमा हाम्रो साथी हुनुहुन्थ्यो उहाँ स्पेन छोडेर अर्को मुलुक गइदिनु भयो, त्यस्ता कारणले नभए हो। अब चाहिँ म आफै धसिएर यसलाई अब जस्तै हाम्रा अरू संघ संस्थाहरू संगठनहरू छन् उहाँहरूसँग पनि छलफल चलाउँछु म एक दिन यहाँका संगठनहरूलाई। अब तपाईँलाई आजै एउटा जानकारी गराइदिइहालौँ, हामी चाहिँ प्रत्येक वर्ष यो दसैँ तिहारको उपलक्ष्यमा एउटा जनसम्पर्क समितिले चियापान कार्यक्रम गरिरहन्छ। त्यही चियापान कार्यक्रममा म यो प्रसङ्ग उठाउँ कि जस्तो लाग्छ, सबै संस्थाहरूलाई निम्त गरिन्छ हामीले त्यहाँ आउनुहोस् भनेर। त्यहाँ चाहिँ यो सामान्य रूपमा कसरी जान सकिन्छ, के छ तपाईँहरूसँग छुट्टै किसिमको, कति किसिमको, कति पब्लिकहरूको डाटा छ, अथवा हामी कसरी जान सकिन्छ भनेर उठाउने कि भन्ने
समन्वय समितिबाटै जाँदा अझ राम्रो हुन्थ्यो कि जस्तो लाग्छ।
त्यही भएर त त्यहाँ सबै संस्थाहरू संगठनहरू हुने हुँदाखेरि भनेको मैले।
तर यो चाहिँ प्रसङ्ग र अन्तर्वार्ताको अन्तरालमा उठाइरहने कुरा भन्दा नि कामकै रूपमा भनौँ जनसम्पर्क समितिबाट निर्वाचित भएको डुम्रेले चाहिँ पहल गर्नुभयो अथवा पहल गर्ने गरेर यहाँसम्म आइसक्यो भन्ने किसिमको झिनो आशा आउँछ कि आउँदैन यो नेपाली समुदायमा?
अलिकति हेरौँ, अब टाइम त दिनु पर्यो नि। मैले अहिले आजैदेखि गर्छु भनेर त म आफूले मात्रै भन्न भन्दा पनि
झकझकाउन कोसिस,
अलिकति टाइम त पाउनु पर्यो नि। मैले मेरो त एक महिना पनि भएको छैन नि अहिले त।
लगभग एक महिनामा के कुराको अनुभव गर्नुभयो, लगभग के कुराको सुरुवात गर्यो जस्तो लाग्छ?
अहिले त वास्तविक भन्यो भने अफिसियल रूपमा म अहिले प्रमाणपत्र मात्रै बुझेको, अफिसियल रूपमा जनसम्पर्क समितिको सबै बुझबुझार्थहरू आज हुँदैछ हाम्रो। अफिसियल रूपमा भोलिदेखि म यो यसरी अगाडि बढ्छु भनेर एउटा ऊ होला, नत्र मैले तपाईँलाई म अलिकति ओपन बोल्ने खुल्ला बोल्ने मान्छे भएर सबै मेरा कुराहरू भनिदिइसकेको जति पनि आवश्यक थिएनन् कि जस्तो लाग्थ्यो मलाई यो जति भनिसके।
तर धेरै नयाँ कुराहरू पनि आइरहेछन् नि त,
म मान्छे नयाँ हो नि त अहिलेको यो कार्यक्रम।
ओके, अब हामी फेरि अर्को प्रसङ्गमा जाउँ र यो सान्दर्भ पनि छ तपाईँको माओपार्टी नेपाली कंग्रेस र अहिले विशेष गरी बार्सिलोनासँगै नोभेम्बरको 29 र 30 तारिकसँग जोडिएको अर्को विषयवस्तु पनि छ। त्यो विषयवस्तुको सार मैले शुरूआतमै कार्यक्रम शुरूआत गर्दा पनि अलिकति मैले इंकित गरेको थिएँ, जनसम्पर्क समिति युरोपको दोस्रो अधिवेशन अर्थात यसलाई युरो कंग्रेसको रूपमा पनि चिनिन्छ र यहाँ धेरै विवादका कुराहरू पनि आउँछन् र संस्थागत रूपमै देउवा पक्ष र कोइराला पक्ष भनेर यसमा विभाजित भएको भनेर बाहिर खबरहरू पनि आउँछन् र साथमा दोस्रो अधिवेशन गर्ने भन्ने कुरा पनि छ। त्यसमा पनि बार्सिलोनामा तपाईँ जनसम्पर्क समितिको भर्खर अध्यक्ष पनि हुनुभएको छ र अर्कोतर्फबाट फेरि नेपाली जनसम्पर्क समितिहरूलाई नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख अर्जुन प्रसाद जोशी केन्द्रीय सदस्य सभासदले जारी गर्नुभएको सूचना पनि ठ्याक्कै मैले अगाडि राखिरहेको छु। योभन्दा अगाडिमा तपाईँको विचार बुझ्छु, यो जनसम्पर्क समिति युरोप अहिलेको कार्य समिति छ नि, यो वैधानिक हो कि अवैधानिक हो?
त्यसलाई वैधानिक अवैधानिक भन्न भन्दा पनि नेपाली कंग्रेसको विधानभित्र जनसम्पर्क समिति
जनसम्पर्क समिति स्पेन वैधानिक हो कि अवैधानिक भनेर त सोझै जवाफ दिन सकिन्छ, हामीले पनि
वैधानिक हो,
अवैधानिक हो,
अवैधानिक भन्दा पनि हाम्रो यसलाई प्रयास जारी छ। हिजो जनसम्पर्क समिति हरेक विश्वका जनसम्पर्क समितिहरू हिजो आजको जनसम्पर्क समिति युरोप जस्तै थिए।
यो अर्को कुरा जोडिहालौँ, तपाईँ नेपाली जनसम्पर्क समिति युरोप अथवा युरो कंग्रेस हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ कि अथवा जनसम्पर्क समिति हरेक देशमा भइसकेपछि यसको औचित्य नै किन भन्ने पक्षमा हुनुहुन्छ?
होइन होइन होइन, के भने कुनै फिल बन्यो भने फिल नभएकोहरूले फिल पायो भने राम्रो कुरा हो। हामीले जनसम्पर्क समिति युरोप मात्रै बन्नुपर्छ भनेर भनेको छैनौँ, हामीले नेदरल्यान्डको मिटिङमा पनि कुरा उठायो, के अरे 2007 हाम्रो देउबाजी यहाँ आउँदा पनि हामीले कुरा उठायो, अस्ति डाक्टर महत आउँदा पनि म आफैले कुरा उठायो र नेदरल्यान्डको मिटिङ म आफैले एटेन्ड गरेर बार्सिलोनामा युरो कंग्रेसको अधिवेशन बार्सिलोनामा हुनुपर्छ भनेर डिमान्ड गर्ने बार्सिलोनामा लैजानुपर्छ भनेर डिमान्ड गरेको पनि मैले हो। र हामीले के कुरा उठाएछौँ भने हामीले जनसम्पर्क समिति युरोप मात्रै होइन, जनसम्पर्क समिति एसिया बनाऊ, जनसम्पर्क समिति अफ्रिका बनाऊ, सबै प्रान्तहरूलाई एउटा विभाग एउटा प्रदेशलाई समेटिएर गरौँ। किनभने भोलि आज यहाँ तीनजनालाई हाम्रो स्पेनले नेतृत्व दिएर टुङ्ग्याइदिइसक्यो कङ्ग्रेसको, जनसम्पर्क समितिका तीनजना अध्यक्ष रिटायर भइसके। अब भोलि म रिटायर हुँदा चौथो हुन्छु जाने फिल त
वैधानिक रूपमा भयो नि त सबै कुरा,
होइन वैधानिक भए। मैले भन्न खोजेको के भने जनसम्पर्क समिति जस्तै सम्पूर्ण एउटा युरोप प्रदेशको एउटा कार्य एउटा कमिटी बनाऊ, सबै अट्नेर त्यसलाई हामीले वैधानिकता दिनको लागि कोसिस गरौँ। यदि वैधानिकता हुन्छ भने यसमा मेरो सहमत छ भनेर मैले हिजो पनि भनेको थिएँ र भोलि पनि मेरो कुरा त्यही।
अब म तपाईँलाई प्रश्न गर्छु, यदि शब्द अगाडि राखेर इफ अङ्ग्रेजीमा भन्ने गर्छ, यदि नेपाली कङ्ग्रेसले र नेपाली कङ्ग्रेसको केन्द्रीय समितिबाटै अथवा नेपाली कङ्ग्रेसले केन्द्रबाट नै नेपाली युरो कङ्ग्रेसको दोस्रो अधिवेशन हुनुभन्दा अगाडि नोभेम्बर 29 र 30 तारिक भन्दा अगावै नेपाली जनसम्पर्क समिति युरोप वा युरो कङ्ग्रेसलाई वैधानिकताको मान्यता दिएन भने अधिवेशनको औचित्य हुन्छ कि हुन्न?
वैधानिक रूपमा त भएन, हुँदैन हुँदैन।
भनेपछि तपाईँ नेपाली जनसम्पर्क समितिको अध्यक्ष स्पेन स्पेनको अध्यक्ष बार्सिलोनामै भएको कार्यक्रम, यदि कसैले केन्द्रबाट नै वैधानिकता नदिएको संस्थाको अधिवेशन गर्न चाह्यो भने त्यसमा तपाईँको सहयोग हुन्छ कि हुन्न?
होइन, केन्द्रसित हामी केन्द्रसित समन्वय गर्छौँ, केन्द्रले नगर भने त वैधानिक अवैधानिक रूपमा त हामीले गर्न मिल्दैन।
भनेपछि तपाईँ अहिलेसम्म अवैधानिक रूपमा लगभग 5-7 वर्ष नै भनौँ न त्यसमा कार्य समितिहरू हुनुहुन्छ, विभिन्न समारोहमा पनि गइरहनु भएको छ, भनौँ समारोहमा पनि त्यही संस्थाकै नामबाट बोल्नुहुन्छ। यस्तो परिस्थितिमा फेरि भनौँ न जनसम्पर्क समिति स्पेनबाट नेतृत्व लिइरहँदा त्यसलाई सपोर्ट गर्दिन भन्दाखेरि फेरि बाहिरको साथीहरूले अथवा यो समितिमा रहेकाहरूले तपाईँहरूलाई हेर्ने नजरमा फरक हुन्छ कि
होइन? एउटा कुरा के भने, मैले यसरी संस्थाको अथवा पार्टीको कुरा रेडियो मार्फत नगरिहालौँ कि भन्ने थिएँ, तपाईँले बोल्ने बाध्य बनाउनु भयो। कुरा के भने, हामीले धेरै पहल गरेका छौँ, हामीले आन्तरिक रूपमा नेदरल्यान्डको मिटिङले अनि अहिले चाहिँ हाम्रो पार्टी सभापति अथवा देशको प्रधानमन्त्री बेल्जियम हुँदै हुनुहुन्छ र पर्सि त्यहाँ शेरबहादुर देवबाजी आउँदै हुनुहुन्छ। हामीले सबै यी पहल गरेका छौँ कि हामीले यो नोभेम्बर 29 अगाडि एउटा टुङ्गो लगाएर अधिवेशन गर्ने हामीले पहल गरेका छौँ।
तर भन्नेले त भन्न थालिसकेका छन् कि युरोपमा त्यसै पनि बेल्जियममा विशेष गरी युरो कङ्ग्रेसको बढी विवाद भएको देश, त्यसमा भनौँ न यो जुन धारमै छ कोइराला र देउवा पक्ष, दुवै बेल्जियम जानुको अलिअलि ग्रिन सिङ्गल यो पनि हो, विवाद पनि हो र दुई पक्ष बीच भनौँ न देखिएको अथवा आफ्नो पक्षीय नेताहरूलाई बोलाउने क्रम र त्यहाँ चाहिँ भलाकुसारी गर्ने अन्तर्क्रिया गर्ने क्रममा कोइराला पनि त्यता पुगेका हुन् भनेर भन्छन् नि, यसमा चाहिँ तपाईँको टिप्पणी के छ?
होइन होइन, त्यो के अरे परिस्थिति त्यस्तो सिर्जना भयो र त्यहाँ नेपाली कङ्ग्रेस अथवा युरो कङ्ग्रेसले कसैले बोलाएर हाम्रो प्रधानमन्त्रीजी आउनुभयो होइन, त्यहाँ चाहिँ अफिसियल उसले कार्यक्रममै हो उहाँको आउने। र अर्को कुरा, देउबाजी चाहिँ उसमा आइरहँदा के अरे योग्यमा आइरहँदा उहाँसँग टाइम भएको हुँदाखेरि आउने कुराहरू। अर्को कुरा के भने, जति पनि यो धार देखिन्छ पक्ष विपक्ष देखिन्छ, सङ्गठनमा सङ्गठनको हितमा लाएर व्ययहितमा लाएर काम गर्ने साथीहरू पाखा पर्नुहुन्छ। त्यो पाखा पर्ने अवस्था चाहिँ अब जो जोले गर्न खोज्नु भएको छ उहाँहरूले विचार गर्नुपर्ने कुरा हो।
र व्यक्तिगत रूपमा तपाईँको अर्को विचार पनि जान्न चाहे, जो नेपाली कङ्ग्रेसका सभापति सुशील कोइराला र देशका प्रधानमन्त्री पनि हुनुहुन्छ, देशका प्रधानमन्त्री आउँदाखेरि केही मिडियाहरूमा पनि चर्चा आयो, फेसबुकहरूमा पनि चर्चा आयो, त्यहाँ बेल्जियममा रहेका र कङ्ग्रेससँग समर्पित जति पनि हुनुहुन्छ जनसम्पर्क समिति अथवा आस्था राख्नेहरू, उहाँहरूले प्रधानमन्त्रीलाई स्वागत गर्दाखेरि पार्टीको झण्डा लिएर जानुभयो, त्यसमा चाहिँ नेपालकै झण्डा लैदिएको भए राष्ट्रिय रूपमा राष्ट्रकै प्रधानमन्त्रीलाई स्वागत गरेको जस्तो हुन्थ्यो भन्ने किसिमको टिप्पणीहरू गरे, त्यसमा तपाईँको व्यक्तिगत विचार के छ?
होइन, मेरो व्यक्तिगत विचार भन्नुपर्दा, म भोलि गएँ भने मैले के दुईटा लानु पर्यो झण्डा, नत्र म यदि पार्टी सभापति यहाँ स्पेनमा आएको खण्डमा मैले म भोलि जाँदाखेरि मैले कङ्ग्रेसकै झण्डा लिएर जानुपर्छ, मेरो सैद्धान्तिक कुरा गर्ने हो भने
पार्टी सभापतिको रूपमा आउनुभयो भने
अर्को कुरा के भने भोलि विभिन्न आफ्ना आचरणहरू अनुशासन प्रक्रियाहरू हुन्छन् भोलि संस्थामा राखेको म संस्थाको पदीय दायित्वमा यसमा छु भन्ने र संस्थाको कुनै पनि एक्टिभिटी नगर्ने भने अलि गाह्रो हुन्छ हुनसक्छ त्यहाँ चाहिँ एनआरएनले अथवा अरू नेपाली कम्युनिटीहरूले त्यही स्पेसल जनसम्पर्क समितिलाई बोलाइया होइन जनसम्पर्क समिति मात्रै आऊ अरू नआऊ भनिया होइन सबै अरू साथीहरू पनि जानुभएको छ जाँदा त अरूले पनि त देशको प्रधानमन्त्री हो भनेर मानेर पत्रिकामा लेख्दा हो भने त त्यो लेख्ने मान्छे जाँदा पनि त एउटा राष्ट्र पहिचान त गर्नु पर्थ्यो हाम्रो त्यो जनसम्पर्क समिति समर्थक साथीहरू कस एक दुईजनाले कसले नेपालको झण्डा पनि बोक्नु भएको छ मैले हेरेको छु फोटोमा तर के भने अब एउटा मिडियाले अथवा एउटा पत्रकारले लेखिदिनु भयो भनेर त्यसकै पछाडि लाग्नु भन्दा पनि
जे होस् राष्ट्रको प्रधानमन्त्रीलाई स्वागत गर्दाखेरि राष्ट्रिय झण्डाले गर्यो भने देशकै प्रधानमन्त्री आउनुहुन्छ भन्ने तर्फ हामी जाँदा राम्रो हुन्छ
भन्ने मैले भनिहालेँ नि हामीलाई संस्थामा हिजो के अरे म अलिअलि सम्झना छ म त्यति बेला न्युजमा हेऱ्यो हामीले प्रचण्डजी बर्लिन आउनुभएको थियो राष्ट्रको एउटा प्रधानमन्त्री भइसकेको मान्छे आउनुभएको थियो त्यति बेला कसैले पनि नेपाली झण्डा त्यही लिएर गएको थिएन त्यहाँ उहाँका कार्यकर्ताहरूसित मात्रै भेट थियो अब त्यहाँ त नेपाली राजदूतावासले एउटा राष्ट्रको प्रमुखलाई नेपाली राजदूतावासले प्रोग्राम गरेर बोलाउँदाखेरि त राजदूतावासको पनि केही एक्टिभिटी त हुनु पर्थ्यो
यो प्रसङ्गवश बेल्जियमको र प्रधानमन्त्री र देउवा दुवै बेल्जियम त्यसमा पनि फेरि युरो कंग्रेसको विवाद यी सबै कुराहरू आइरहँदा यी प्रसङ्गवश सबै कुराहरू आइरह्यो र अर्जुन जोशी जो प्रमुख हुनुहुन्छ नेपाली जनसम्पर्क समिति समन्वय विभागको उहाँ जनसम्पर्क समितिका सबै जनसम्पर्क समितिहरूलाई नेपाली कंग्रेसको विधानको धारा 14 अनुसार विदेशमा रहेका नेपाली कंग्रेससँग सम्बद्ध सबै लोकतन्त्रवादीहरूको संगठनको रूपमा नेपाली जनसम्पर्क समितिलाई मात्र मान्यता प्रदान गरिएको तपाईँलाई अवगत नै छ नेपाली जनसम्पर्क समिति बाहेक पार्टीको भातृ संस्था वा अन्य कुनै नामको संस्था वा संगठनको पार्टीको विधान अनुसार मान्यता पाउन नसक्ने बेहोरा जानकारी गराउँछु भनेर परिपत्र गरिरहेको परिप्रेक्ष्यमा र बार्सिलोनामा नै युरो कंग्रेस नेपाली जनसम्पर्क समिति युरोपको अधिवेशन दोस्रो अधिवेशनको रूपमा आइरहेको यो सन्दर्भमा मैले तपाईँसँग व्यक्तिगत रूपमा संस्थागत रूपमा र कोट्याउन सक्ने कुराहरू कोट्याइसके र अन्त्यमा यो विषयमा यो प्रसंगमा के गर्दा कंग्रेसले अथवा केन्द्रबाट वा यहाँ जनसम्पर्क समितिमा अहिले कार्य समिति हुनुहुन्छ अथवा यसलाई सम्पन्न गर्नको लागि बनेको समय भनौँ यो अधिवेशन सम्पन्न गर्नको लागि एउटा कुनै तयारी समिति बनेको छ यी सबै कुराहरू विवाद मिलाउनको लागि र केन्द्रबाट पनि मान्यता प्राप्त गर्नको लागि वा केन्द्रले मान्यता दिएन भने यसलाई भनौँ न आफ्नै देशमा रहेका राष्ट्रिय जनसम्पर्क समिति जति पनि छन् हरेक राष्ट्रमा त्यहीलाई नै अगाडि लैजानको लागि वा भनौँ न यो विवादमा र बाहिर नल्याउनको लागि कस्तो किसिमको समन्वयकारी भूमिका खेल्नुपर्छ केन्द्रबाट वा यहाँबाट
अब तपाईँले एकदम राम्रो र अहिले बल्ल आएर पन्टेबल प्रश्न भयो के भने यहाँबाट त्यो गर्नुपर्छ भनेर अब यो 6 तारिक अक्टोबर 6 तारिक युरोप स्थित सम्पूर्ण जनसम्पर्क समितिका अध्यक्षहरू भूपू अध्यक्षहरू सम्भावना भए प्रजातान्त्रिक के अरे नेपाली काङ्ग्रेसप्रति आस्था भन सबैको मिटिङ चाहिँ बेल्जियममा छ जनसम्पर्क समितिहरू
कहिले हुँदैछ
6 तारिक हुँदैछ
अक्टोबर 6 तारिक
बेल्जियममा छ यो मिटिङ पहिला एकचोटि हल्यान्डमा बसियो यो भइसकेपछि अब यहाँ स्पेन हुन्छ होला अर्को महिनातिर यो कुरा के भने हामी आवश्यकता हो होइन हामी लगभग युरोपबाट 15-18 मुलुकहरूबाट आवश्यकता हो होइन अथवा यसलाई हो भने कसरी जाने भनेर एउटा टुङ्गो हामी आफै लगाउँछौँ जनसम्पर्क समितिहरू युरोपकाले पहिलो कुरा भएन भने तपाईँलाई म एउटा कुरा अवगत गराइदिइहालौँ यो जुन पत्र तपाईँले पढेर सुनाउनु भयो यो पत्र भनेको नेपाली कङ्ग्रेसको एउटा समन्वय जनसम्पर्क समिति समन्वय विभाग प्रमुखले आफ्नो मातहतका संस्थाहरूलाई पठाउनु भएको पत्र हो यो चाहिँ विधानमा उल्लेखित पत्र हो अब उहाँभन्दा माथि दुईटा कुरा छ पार्टीमा एउटा विधान छ अर्को चाहिँ पार्टी सभापति उपसभापतिहरू हुनुहुन्छ हामी अब यसलाई समन्वय गराउनलाई यसलाई मिलाएर लैजानलाई हामी ती पाइलाहरू पनि
चलाउँछौं। नै नभए पनि तपाईहरुको आवाज पुग्यो भने संशोधन गरेर पनि त हुन सक्ने
गराउन सकिन्छ। हामी अब सबभन्दा मैले अहिले तपाईलाई एउटा कुरा के कोटाइदिइहाले भने मलाई नै पद भएन अथवा म नै हुँ भन्ने साथी त्यस्तो यो आफ्नो यकोरोपनमा आउनुभयो भने उहाँ पाखा पर्न सक्नुहुन्छ होला, नत्र हामी यी सबै कुरालाई टुङ्ग्याएर लैजान ऊ गर्छौं। मलाई जहाँसम्म लाग्छ संस्थाका कुराहरू कतिपय कुराहरू अलि तपाईँलाई मैले त धेरै चाहिँ बोलिसकेको छु तर पनि कतिपय कुराहरू यसरी पनि मिलाउनु पर्ने कुराहरू हुन्छन्।
जस्तो यदि यहाँ अधिवेशन भइहाल्यो भने पनि केन्द्रबाट भनौँ विवाद मिलाएर यो विधान संशोधन गराएर वा केन्द्रले दिएको अनुमति लिएर गर्यो भनेदेखि यदि तपाईँले यो सम्पन्न गर्नुभयो भने त तपाईँ लगभग आयोजकै भनौँ किनकि यसको आयोजक तयारी समिति छुट्टै छ तर नेपाली जनसम्पर्क समिति स्पेन र त्यसमा पनि बार्सिलोना मा कार्यक्रम भइरहँदाखेरि यो कार्यक्रममा पूर्ण रूपमा तपाईँहरू लाग्नुहुन्छ?
होइन लाग्नु मैले अहिले भने नि यो हाम्रो मेमा हल्यान्डमा मिटिङ बसेको थियो हाम्रो यहाँको तर्फबाट म त्यति बेलाको उपाध्यक्ष हुँदाखेरि तत्कालीन उपाध्यक्ष थिएँ म त्यति बेला म आफै हल्यान्ड गएको थिएँ म गएर प्रस्तावक हो म चाहिँ साथीहरूले कसैले जर्मनी कसैले डेनमार्क कसैले स्विजरल्यान्ड भन्नुभएको थियो म चाहिँ बार्सिलोना राख्नुपर्छ स्पेन राख्नुपर्छ भन्ने प्रस्तावक हो
र हामी कार्यक्रमको निकै अन्त्यमा आइसकेका छौँ र अन्त्यमा हामीले आज जनसम्पर्क समितिको चौथो अधिवेशनको बारेमा जनसम्पर्क समिति युरोपको विषयमा र दोस्रो अधिवेशनको विषयमा केही विवादका विषयहरूमा र तपाईँको नयाँ कार्य समितिमा पनि भएका उथलपुथलका कुराहरू तपाईँका योजनाहरूका कुराहरू लगायत सबै कुराहरू चाहिँ हामीले यहाँ आज तपाईँसँग बहस गर्यौं र अन्त्यमा तपाईँ हामीलाई सुनेर बस्ने सम्पूर्ण श्रोता र विशेष गरी हामीलाई स्मार्टफोन बडीले सुन्नु भएको छ यदि हामीलाई लाइभ सुनिरहनु भएको छैन अहिले भने पनि हामी यसलाई लिङ्कमा राख्छौँ र पछि सुन्नुहुन्छ उहाँहरू सम्पूर्णको लागि नेपाली जनसम्पर्क समितिको नवनिर्वाचित अध्यक्षको हैसियतबाट सम्पूर्णलाई के भन्न चाहनुहुन्छ?
अब सम्पूर्णलाई मेरो आफ्नो तर्फबाट मैले पहिले पनि भनिहालेँ अब हाम्रो मुखमै आइरहेको आउँदै गरेको विजयदशमी तथा यो दिपावलीको हार्दिक मङ्गलमय शुभकामना जतिले मलाई तपाईँलाई सुन्नु भएको छ र जो पनि हामी स्पेनमा अब स्पेसल्ली हामीले समस्याको समाधान गर्न सक्छौँ भनेर अन्त त भन्न सक्दैनौँ। स्पेनमा हुने कुराहरूलाई मैले पहिले पनि यहाँहरूलाई विनम्र एकदमै हार्डली आत्मैदेखि हातै जोडेर अनुरोध के गरेको छु भने कुनै समस्या छ भने जहाँ समस्या त्यहाँ जनसम्पर्क समिति छ हामीलाई घच घचाउनुहोस् हामीलाई अगाडि तपाईँहरूले यो गर्नुपर्छ भन्नुहोस् हामी अगाडि लाग्न तयार छौँ।
हुन्छ डुम्रीजी तपाईँको कार्यकाल सफल रहोस् र तपाईँले सोचे जस्तै चाहे जस्तै नेपालीका समस्याहरूलाई सम्बोधन गर्न सक्नुहोस्। कम्तीमा यो संगठनको अथवा त्यो संगठनको भन्दा पनि जो जो नेपाली र जसलाई पीड़ा परेको छ जसलाई समस्या परेको छ त्यसको सम्पर्क तपाईँहरूसँग भयो भने त्यसले समाधानको उपाय पाओस् हामी यो कामना गर्छौं र कार्यक्रममा र यसरी बहसमा कुराकानीमा जुट्नु भयो यहाँलाई धेरै धेरै धन्यवाद छ।
यहाँलाई पनि यो अवसर जुटाइदिएकोमा धेरै धेरै धन्यवाद।
यहाँ हुनुहुन्थ्यो नेपाली जनसम्पर्क समिति स्पेनका नव निर्वाचित अध्यक्ष शालिकराम डुम्रे। तपाईँलाई आजको यो बहस कस्तो लाग्यो? विशेष गरी हामी बहसमा सबै कुराहरू कोट्याउने कोसिस गर्छौं ताकि बहसबाट निस्किएको एउटा निचोडबाट हामीलाई अगाडि बढ्नको लागि सघाओस् र केही कुराहरू हामीले परिमार्जित गर्नुपर्छ र केही पाठहरू आउँछन् अथवा आफूले गल्ती कमजोरी वा महसुस भइरहेका विषयवस्तुहरू छन् भने पनि त्यहाँबाट केही सिक्ने अवसरहरू आउनेछन् भन्ने हामीले अपेक्षा लिएका छौं। तपाईँलाई यो बहस कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ रेडियो स्पेन नेपालको फेसबुक पेजमा वा तपाईँ मलाई पर्सनल रूपमा पठाउन सक्नुहुन्छ इमेल bsantranavat@gmail.com पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आजको कार्यक्रम सुनेर साथ दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद। आजका अतिथि नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रे बहसमा छुट्नुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ र विशेष गरी बडा दशैंको उपलक्ष्यमा तपाईँ सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। सभ्य र भव्य रूपमा दशैं मनाउन सक्नुहोस्। दशैंको सदत शुभकामना। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्ते।